नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल चैत महिनाको 26 गते शनिबार, चैत्र शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार अप्रेल 9 तारीक सन् 2022, नेपाल सम्वत 1142। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू गरेको छ। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी निलम्बनमा पर्नु भएको छ। मूलत आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै दुई प्रसंगलाई प्राथमिकता दिँदै मुख्य खबर बनाएका छन्। निर्वाचन आचार संहिता लागू, पालना नभएमा कार्यवाही गर्ने आयोगको चेतावनी, गोर्खापत्रले मुख्य खबर बनाएको छ। त्यस्तै आचार संहिता लागू भएको प्रसंगलाई अन्य पत्रिकाले पनि छापेका छन्। गवर्नर अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया शुरू, नयाँ पत्रिकाको मुख्य खबर हो। सार्वजनिक कार्यक्रममै गाली लगत्तै निलम्बन, राजधानी दैनिकले पनि यो गवर्नर निलम्बनमा परेको प्रसंगलाई मुख्य खबरका रूपमा छापेको छ। प्रश्नको घेरामा अर्थमन्त्री, छानबिनमा गवर्नर, कान्तिपुरले मुख्य खबर बनाएको छ। अर्थमन्त्रीको कोप भाजनमा गवर्नर शीर्षक दिँदै नागरिक दैनिकले पनि अग्रपृष्ठमा यो प्रसंगलाई मुख्य खबरका रूपमा छापेको छ। कार्यक्रमको शुरूमा भने हामीले निर्वाचन आचार संहिता लागू भएको प्रसंग लिएका छौं। आयोगका पदाधिकारीको बैठकले वैशाख 30 हुने स्थानीय निर्वाचन भन्दा 35 दिन अघि आचार संहिता लागू गर्ने निर्णय गरेको हो। काठमाडौँ स्थित आयोगको मीडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गरी हिजो शुक्रबार रातिबाट निर्वाचन आचार संहिता 2078 दफा 36 बाहेकका सबै दफा कार्यान्वयन गर्ने निर्णय भएको जानकारी आयोगले गराएको छ। आचार संहिता लागू भएको घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचार संहिता उल्लंघन भए निर्वाचन कसूर ठहरिनेछ, उम्मेद्वार वा राजनैतिक दल कार्यवाहीको भागी हुने चेतावनी दिनुभयो। आचार संहिताको दफा 36 सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। उक्त दफामा नेपाल सरकार प्रदेश वा स्थानीय तहमा बहाल रहेको वा ती संस्थाबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी लाभको पद धारण गरेको व्यक्ति उम्मेद्वार हुन नपाउने व्यवस्था छ। उम्मेद्वारले स्थानीय तह निर्वाचन ऐन र आचार संहिता बमोजिम आफू लाभ पद धारण नगरेको वा बहाल नरहेको उम्मेद्वारी दर्तासँगै सो घोषणा गर्नुपर्नेछ। प्रमुख आयुक्त थपलियाले उम्मेद्वारले गर्ने सो घोषणामाथि उजुरी परे र छानबिनमा गलत फेला परे निर्वाचन अधिकृतलाई उम्मेद्वारी खारेज सम्मको अधिकार हुने पनि बताउनु भएको छ। राजनैतिक दल वा उम्मेद्वारले यो आचार संहिता लागू भए को समयमा पालना गर्नुपर्ने नियमहरू कस्ता छन् त गोर्खापत्रले बुदागत रूपमा छापेको छ। जुलुस, आमसभा बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म मात्र गर्न हुने। जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्ने। कसैको घरको आसपासमा गई निज वा परिवारको सदस्यको सम्बन्धमा विरोध गर्न नहुने। सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला स्थानीय प्रशासनको अनुमतिमा मात्रै गर्न हुने। जुलुस वा सभामा भाग लिँदा दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर वा कपड़ा, टोपी, टी शर्ट, मास्क, गम्छा, ब्याज, झोला लगाउन नहुने। जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा बाधा अवरोध पुर्याउन नहुने। एक भन्दा बढ़ी राजनैतिक दल, उम्मेद्वार वा दलको भ्रातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस सभा गर्न नहुने। भेला वा सभामा कानूनले निषेध गरेको सामग्री प्रयोग गर्न नहुने। सार्वजनिक सड़क, पोल वा स्थानमा दलको झण्डा, दल वा उम्मेद्वारको चुनाव चिन्ह राख्न नहुने। क्लब, सामाजिक वा धार्मिक संस्थालाई अनुदान सहायता दिन नहुने जस्ता व्यवस्था आचार संहितामा गरिएको छ। गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। अब गवर्नर निलम्बनमा परेको प्रसंग सबै पत्र पत्रिकाले छापेका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया शुरू गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले उनीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको छ। यससँगै गवर्नर अधिकारी निलम्बित हुनुभएको छ। सरकारले वरिष्ठ डेपुटी गवर्नर डाक्टर निलम ढुंगाना तिमसिनालाई कायम मुकायम गवर्नरको जिम्मेवारी दिएको छ। आयात रोक्न खोजिएका विलासिताका वस्तुहरूको गोप्य सूची सार्वजनिक गरेको आरोप गवर्नर अधिकारीमाथि लगाइएको छ। छानबिन समितिमा डाक्टर सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहनु भएको छ। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 दफा 22 सरकारले ऐनको दफा 23 बमोजिम गठन भएको जाँचबुझ समितिको सिफारिशमा गवर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ। तत्कालीन केपी ओली नेतृत्वको सरकारले 24 चै 2076 महाप्रसाद अधिकारीलाई राष्ट्र ब्याङ्कको 17 गवर्नरमा नियुक्त गरेको थियो। उहाँको कार्यकाल अझ करिब 3 बाँकी छ। ऐनको दफा 22 मन्त्री परिषदले गवर्नर डेपुटी गवर्नर र संचालकलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ। दफा 23 गवर्नरलाई पदमुक्त गर्नु अघि सरकारले जाँचबुझ समिति गठन गरी त्यसको सिफारिशमा पदमुक्त गर्न सकिने उल्लेख छ। त्यस्तो समितिको संयोजकमा सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीश र सदस्यहरूमा सरकारले तोकेका आर्थिक मौद्रिक बैंकिङ वाणिज्य वित्तीय तथा व्यवस्थापन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति रहने व्यवस्था छ। ऐन अनुसार अब जाँचबुझ समितिले अनुसन्धान गर्नुका साथै निलम्बित गवर्नर अधिकारीसँग बयान लिएर 1 महिनाभित्र राय ठहरसहित सरकारलाई सिफारिश गर्नेछ। नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। यता राजधानीले सार्वजनिक कार्यक्रममै गाली लगत्तै निलम्बन शीर्षक दिँदै मुख्य खबर बनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले आयोजना गरेको नेशनल कन्फरेन्स अफ इकोनोमिक्स एण्ड फाइनेन्समा खुलमखुला गवर्नरलाई गाली गर्नुभएका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्किए लगत्तै गवर्नरलाई निलम्बन गर्नुभएको छ। मन्त्री परिषदको बिहिबारको बैठकले गवर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको दावी गरिए तापनि संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रेस ब्रिफिङमा त्यस विषयमा भने उल्लेख भएको थिएन। मन्त्री परिषदको बिहिबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको स्रोतको भनाइ छ। शुक्रबार उहाँलाई निलम्बन गरिएको हो। उहाँमाथि लागेको आरोपबारे छानबिन गर्न नेपाल राष्ट्र ब्याङ्क ऐन अनुसार छानबिन समिति पनि बनाइएको छ। राजधानीले अग्रपृष्ठमा खबर बनाएको छ। अर्थमन्त्रीको कोप बाजनमा गवर्नर शीर्षक दिँदै नागरिकले पनि अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। मन्त्री परिषदको बिहिबारको बैठकले महाप्रसाद अधिकारीलाई सूचना चुहाएको गम्भीर आरोप लगाउँदै त्यसको जाँचबुझ गर्न समिति गठन गर्ने निर्णय गरेको थियो। त्यसअनुसार शुक्रबार समिति गठन भएपछि गवर्नर अधिकारी निलम्बनमा पर्नु भएको हो। अर्थमन्त्री शर्मा र गवर्नर अधिकारीबीच विभिन्न मुद्दामा शुरूदेखि नै विवाद थियो। बजेट र मौद्रिक नीति प्रकाशन गर्ने विषयबाट शुरू भएको विवाद पछिल्ला समय असमका व्यवसायी पृथ्वी शाहको अमेरिकी डलर फुकुवा गर्ने मामिलासम्म आउँदा उत्कर्षमा पुगेको थियो। केपी ओली नेतृत्वको तत्कालीन सरकारले गवर्नर नियुक्त गरे पनि महाप्रसाद अधिकारी राष्ट्र ब्याङ्कमै लामो समय जागिर खाएका अनुभवी व्यक्ति हुन्। अधिकारीले आफूलाई निलम्बन गरिएको भन्ने समाचारहरूबाट थाहा पाएको बताउनुभयो। सरकारले पत्र थमाएपछि मात्रै कमेन्ट गराउँला महाप्रसाद अधिकारीले भन्नुभएको छ। नागरिक दैनिकले छापेको छ। प्रश्नको घेरामा अर्थमन्त्री, छानबिनमा गवर्नर। कान्तिपुरले मुख्य खबर बनाएको छ। अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गरी अनुसन्धानको सिफारिश गरेकोमा गवर्नरमाथि अर्थमन्त्रीको प्रतिशोध छ। दूरदृष्टिको अभावमा जोखिममा परेको अर्थतन्त्र सुल्झाउनुको सट्टा गवर्नरलाई बलिको बोको बनाएर उभानोमा बस्ने सरकारी प्रयास भन्दै कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। अर्थमन्त्री र गवर्नरको टसल संसारमा जहाँ पनि हुन्छ मैले पनि भोगेको हुँ, तर राजनीतिक नेतृत्वले हात हालेको उदाहरण कमै छ। हस्तक्षेपपछि राष्ट्र ब्याङ्कमा भोलि आउने नेतृत्वले आत्मविश्वास साथ काम गर्न सक्दैन, हाम्रो अर्थतन्त्र थप कमजोर हुने भयो, पूर्व गवर्नर चिरञ्जीवी नेपालले प्रतिक्रिया दिनुभएको छ। अघिल्लो सरकारले नियुक्त गरेको मान्छेले राम्रो काम गर्यो भनेर प्रतिशोधकै कारण अर्थमन्त्रीको ठाडो आदेशमा निर्णय भएको देखिन्छ। अर्थमन्त्रीले कमजोरी लुकाउन गवर्नरलाई बलिको बोको बनाएका हुन्। अहिलेको अवस्थामा खासमा मन्त्रीले राजीनामा दिनुपर्छ। पूर्व गवर्नर तथा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि आफ्नो धारणा राख्नु भएको छ। कान्तिपुरले छापेको छ। अब अर्को प्रसंग, सुदूरपश्चिम सरकार कांग्रेसले भाग खोज्दा नेकपा यसमा असन्तुष्टि देखिएको छ। यो खबर राजधानी दैनिकको अग्रपृष्ठमा छ। सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कंग्रेस पनि सहभागी भएको छ। केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराइएको हो। यसअघि सत्तारूढ़ दलहरू कांग्रेसलाई सत्तामा सहभागी गराउने पक्षमा थिएनन्। कांग्रेस प्रदेश सरकारमा सहभागी भएसँगै नेकपा यसमा चरम विवाद उत्पन्न भएको छ। शुक्रबार अबेर मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसका डाक्टर रणबहादुर रावलाई, आन्तरिक मामिला तथा कानून मन्त्री गोविन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त हुनुभएको छ। एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आर्थिक मामिला मन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ। उनीहरूले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो। यस्तै भौतिक पूर्वाधार विकास राज्य मन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन्। सुदूरपश्चिम सरकार कंग्रेसले भाग खोज्दा नेकपा यसमा असन्तुष्टि शीर्षकमा राजधानीले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन केही सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन र सन्देशपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। नेपाल सरकारले जलाशयुक्त बुढ़ी गण्डकी जलविद्युत आयोजना आफै निर्माण गर्ने भएको छ। 1200 मेगावटको सो आयोजना चाइना गेजुआ वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेड CGGCलाई निर्माण गर्न दिइएको थियो। बिहिबार बसेको मन्त्री परिषद बैठकले बुढ़ी गण्डकी आयोजना चिनिया कम्पनीलाई निर्माण गर्न दिने सम्बन्धी 2075 असोज 5 गतेको मन्त्री परिषद बैठकको निर्णय खारेज गरेको हो। मन्त्री परिषद निर्णय बुढ़ी गण्डकी सरकारले बनाउने कान्तिपुरले अग्रपृष्ठमा छापेको खबर हो। यसैबीच लामो उल्झनपछि राष्ट्रिय गौरवको 1200 मेगावट क्षमताको जलाशयुक्त बुढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणमा सरकार आफै अग्रसर भएको छ। चिनिया कम्पनी चाइना गेजुआ ग्रुप अफ कम्पनीजलाई दिने गरी 2075 असोज 5 गते मन्त्री परिषदको बैठकको निर्णय खारेज गर्दै बिहिबारको मन्त्री परिषद बैठकले यो आयोजना सरकारले नै बनाउने तय गरेको हो। सरकारले बनाउने तय भएसँगै यसको मोडालिटीबारे परामर्श शुरू भएको गोर्खापत्रले छापेको छ। नेपाल आयल निगमको घाटा चुलिएसँगै झण्डै 15 अर्ब रूपियाँको सरकारी कोष रित्तिएको छ। यो खबर राजधानी दैनिकमा छ। गत असार मसान्तसम्म 14 अर्ब 80 करोड़ रूपियाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब 30 करोड़ रूपियाँ मात्रै रहेको निगमले जनाएको छ। निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेशन IOCले लगातार पेट्रोलियम पदार्थको मूल्य बढ़ाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताउनुभयो। निगमले पछिल्ला दिनमा घाटा बिहोर्नु परिरहेको छ। घाटा बढ़दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो। अब त कोष पनि रित्तियो। सहप्रवक्ता कार्कीले भन्नुभयो, पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको असर आयल निगमको सरकारी कोष रित्तियो। राजधानीमा खबर छ। नेपाल बार एसोसिएशनको 26औं केन्द्रीय कार्य समिति चयन गर्न भएको निर्वाचनमा गोपाल कृष्ण घिमरेले नेतृत्व गरेको वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायको प्यानलले विजय हासिल गरेको छ। यो प्रसंगले पनि आजका पत्र पत्रिकामा स्थान पाएको छ। चैत 19 गते भएको निर्वाचनको मतगणना शुक्रबार सम्पन्न भएको हो। अध्यक्षमा निर्वाचित भएका घिमरेले 4,474 मत प्राप्त गर्नुभएको छ। अध्यक्ष पदमा उहाँका निकटतम प्रतिस्पर्धी गतिशील तथा पेशागत कानून व्यवसायी प्यानलका विष्णुमणि अधिकारीले 2,482 मत पाउनुभयो। उपाध्यक्षमा सूरज खत्री, सुधीर कर्ण, हरकर रावल, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी हुनुभएको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मंगलबार हुने भएको छ। यो खबर गोर्खापत्रमा छ। मंगलबार सुन्दरी जलमा पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुहुनेछ। खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाई पूरा भएको र यही चैत 29 गते मंगलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिनुभयो। उहाँले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिनुभयो। मेलम्ची खानेपानी आयोजना काठमाडौँ ल्याउने परिकल्पना तथा घोषणा पूर्व प्रधानमन्त्री भट्टराईले गर्नुभएको थियो। उपत्यकावासीलाई भविष्यमा पानीको अभाव नहोस् भन्दै स्वर्गीय भट्टराईले 2051 सालको संसदीय निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने उल्लेख गर्नुभएको थियो। मेलम्चीको पानी मंगलबारदेखि पठाइने गोर्खापत्रमा खबर छ। धर्मशालामा संचालित होटल 3 घण्टामै खोलियो, सरकारले लगाएको ताला, यो नागरिक दैनिकबाट लिएका छौं यो खबर। पशुपति क्षेत्र विकास कोषले नेपाल भारत मैत्री पशुपति धर्मशालामा संचालित होटल आनन्द प्रालीमा ताला लगाएको छ। बता समूहले संचालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन्। बता समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो। कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए। होटल व्यवस्थापकसँग कोषका कर्मचारीले होटलसँगको सम्झौता रद्द भइसकेको र उक्त सूचना राष्ट्रिय संचार माध्यम मार्फत सार्वजनिक भइसकेकाले आफ्नो सम्पत्तिको अनुगमन गर्न दिनुपर्ने दावी गरेका थिए। तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नु भन्ने अदालतको अन्तरकालीन आदेश रहेकाले कानून अनुसार आए मात्रै बाटो खुला गर्ने अडान राखेको थियो। कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो। पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थिति समेत देखिएको थियो। होटल व्यवस्थापनले कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमा जिल्ला अदालत काठमाडौँले सुनवाई गर्दै निवेदकको व्यवसायमा गैर कानूनी रूपमा असर पर्ने गरी कुनै पनि कार्य गर्न नगराउन भन्दै मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 156 बमोजिम अन्तर्कालीन आदेश जारी गरेपछि 3 घण्टापछि गेटमा लगाइएको ताला तोडिएको थियो। अदालतले जारी गरेको आदेशमा कोषलाई होटल आनन्दसँग सम्झौता रद्द गर्नुको कारण 15 दिनभित्र लिखित जवाब पेश गर्न समेत निर्देशन दिएको छ। नागरिक दैनिकले छापेको छ। सीसीटीभीबाट तरकारी निगरानी, यो खबर कपिल वस्तुको हो, कान्तिपुरले भित्री पृष्ठमा छापेको छ। बारम्बार तरकारी चोरी हुने गरेपछि तनाव र चिन्तामा परेका शिवराज नगरपालिका 2 चन्दनपुरका कलादेव थारूले खेतमा सीसीटीभी जोडेपछि समस्याबाट छुटकारा पाएका छन्। चोरले ज्यादै सताएपछि उनी तरकारी खेती गर्ने कि नगर्ने भन्ने दोधारमा थिए। तरकारीको सुरक्षा गर्न रातभर खेतमै खाट राखेर जागराम बसे, तर सधैँ यसरी सुरक्षा गर्न सम्भव थिएन। कृषि प्राविधिक संघको सल्लाहपछि उनी सीसीटीभी क्यामेरा जडान गर्ने निष्कर्षमा पुगेका हुन्। आफूले फलाएको गोलभेडा लगायत तरकारी बेचेर 40,000 रूपियाँ जम्मा गरे र त्यसले खेतमा 2 सीसीटीभी क्यामेरा जडान गरे। अहिले उनको खेतबाट चोरी हुने समस्या टरेको छ। तनाव पनि कम भयो, उनले भने, आरामले सुत्न पाएको छु। घरदेखि दक्षिणमा रहेको खेतमा एउटा खाँबो झुण्ड्याएर र अर्को टनेल खेतीको धुरीमा सीसीटीभी क्यामेरा राखेका छन्। त्यसको कनेक्सन टेलिभिजन सेटमा जोडेका छन्। घरभित्रै रहेको टेलिभिजन सेटबाट उनले खेतको रेखदेख गर्छन्। तत्कालका लागि कम्प्युटर किन्न नसकेपछि टेलिभिजन सेट प्रयोग गरेको उनले बताएका छन्। सामान्य लेखपढ गर्न जान्ने उनी 8 महिनादेखि सीसीटीभी क्यामेरा जोडेर कृषि कर्ममा रमाएका छन्। सीसीटीभीबाट तरकारी निगरानी कान्तिपुरले छापेको छ। मुस्ताङमा घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ, यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। कोरोना कहरका कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै गएको छ। कोरोना कहरले ठप्प बनेको मुस्ताङको बाह्य पर्यटनले विस्तारै गति लिन थालेको संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ। कोरोना कहर अघि वर्षेनी औसत 60,000 अनुमान विदेशी पर्यटक मुस्ताङ भित्रिएको तथ्याङ्क एक्यापको रेकर्डमा उल्लेख छ। त्यसपछि यता भने विदेशी पर्यटक आउने क्रम घटेको थियो। कोरोना कहर अघिको वर्ष 2075-76 मुस्ताङमा 53,907 विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। त्यसपछि कोरोना कहरको वर्ष 29,617 विदेशीले मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ। त्यस्तै आर्थिक वर्ष 2077-78 भने कोरोना जोखिमका कारण विदेशी पर्यटक भत्तै घटेर जम्मा 1761 जनामा सीमित रह्यो। कोरोना जोखिमका कारण आन्तरिक तथा बाह्य हवाई उडान बन्द भएको र मुस्ताङका होटलहरू बन्द रहेको र स्थानीय स्तरमा लकडाउन लगाइएका कारण मुस्ताङमा पर्यटक आवागमन न्यून भएको एक्याप जुमसुमका कार्यालय प्रमुख ऋषि बरालको भनाई छ। तर विस्तारै मुस्ताङ घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे, अन्नपूर्ण पोस्टले खबर बनाएको छ। वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात गुठीको नाममा दर्ता भएपछि धादिङ र गोर्खाका 3,500 घरधुरीका बासिन्दा समस्यामा परेका छन्। धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर 10 र 11, नेत्रावती इमजोङ गाउँपालिकाको वडा नम्बर 5 तथा गोर्खाको आरूघाट गाउँपालिका वडा नम्बर 3, 4 र 5 यस्तो समस्या देखिएको छ। यो खबर गोर्खापत्रमा छ। दुवै जिल्लामा 2032 सालमा जग्गाको नापी भएको थियो। जग्गा नापी भएर लालपूर्जा वितरण गरेपछि वार्षिक तिरो तिर्न जिल्ला मालपत कार्यालय जानुको सट्टा स्थानीय झ्यामरुङमा रहेको तत्कालीन श्री 5 वायु गुठीमै तिरे पनि हुने सुविधा लालपूर्जा धनीलाई दिएको थियो। त्यतिखेर ठकुरी परिवारको पूजा गर्ने स्थान भएकाले त्यसलाई वायु देवता गुठी भनिएको थियो। स्थानीयले तिरेको तिरोलाई शाह परिवारले पूजा खर्चका रूपमा प्रयोग गर्ने गरेका थिए। धादिङ झ्यामरुङका ईश्वरी बहादुर लम्सालले व्यक्तिको नाममा लालपूर्जा भए पनि वायुगुठीलाई तिरो तिर्ने भएकाले लालपूर्जाको एक छेउमा वायुगुठी भनेर लेखिएको जानकारी दिनुभयो। माओवादी द्वन्दकालमा झ्यामरुङ दरबारमाथि आक्रमण भएपछि गुठी अलपत्र भएको थियो। त्यसपछि दुवै जिल्लाका जग्गाधनीले 2055 सालदेखि सम्बन्धित जिल्ला मालपोत कार्यालयमै गएर तिरो तिर्न थाले। 2074 सालमा मालपोत कार्यालयले जग्गालाई कम्प्युटर प्रणालीमा प्रवेश गराउने प्रणालीको शुरूआत गरेको थियो। त्यतिखेर ती जग्गालाई गुठीको नाममा रहेको जनाउँदै मालपोत कार्यालयले भोगचलन गरिरहेका व्यक्तिलाई मोहीका रूपमा राखेको लम्सालले जानकारी दिनुभयो। आफूहरूलाई जानकारी नगराई मालपोत कार्यालयले व्यक्तिगत जग्गालाई गुठीमा परिणत गरेपछि दुवै जिल्लाका पीड़ितले 2074 सालदेखि श्री 5 वायुगुठी समस्या समाधान समिति गठन गरेर आन्दोलन गरिरहेका छन्। व्यक्तिको जग्गा वायुगुठीमा कम्प्युटरको त्रुटिले 3,500 परिवारलाई समस्या परेको छ। गोर्खापत्रमा खबर छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।